यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालीहरूको दोस्रो ठूलो चाड़ तिहार अन्तर्गत मुख्य दिन आज दिदी बहिनीबाट दाजुभाइको दीर्घायु सुख तथा समृद्धिको कामनाका साथ भाइटीका लगाइँदै नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। वर्तमान सरकारलाई पार्टीका तर्फबाट कुनै किसिमको अवरोध नहुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा जानकारी। इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणमा परि कम्तीमा 55 जनाको मृत्यु 100 भन्दा बढ़ी घाइते। र आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग 37 रनले पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालीहरूको दोस्रो ठूलो चाड़ तिहारको पाँचौं अर्थात मुख्य दिन आज परम्परा अनुसार दिदी बहिनीबाट दाजुभाइको दीर्घायु सुख तथा समृद्धिको कामनाका साथ भाइटीका लगाइँदैछ। आज बिहान 11:37 भाइटीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दिदी बहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई, नओलाउने मखमली, सयपत्री र दुबोको माला लगाइदिएर चिरायुको कामना गर्दै दिदी बहिनीले भाइटीका लगाउने परम्परा चल्दै आएको छ। टीकामा साइतका प्रत्येक 7 वा 5 रंग प्रयोग गरिनाका साथै दाजुभाइलाई सगुन, मिठाई, फलफूल, ओखर, कटुस र मसला तथा सेलरोटी दिने प्रचलन छ। दिदी बहिनीहरूले टीका लगाइदिएपछि दाजुभाइहरूले पनि आफ्नो गक्ष अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरूको अटल सौभाग्य, सुख, समृद्ध र चिरायुको कामना गर्दछन्। दिदी बहिनी नहुने दाजुभाइहरूले आज काठमाण्डुको रानी पोखरी को बीचमा अवस्थित यमलेश्वर महादेव मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ। प्रत्येक वर्ष यमलेश्वर महादेव मन्दिर आज भाइटीकाको दिनमा मात्र सबैका लागि खुल्ला गरिन्छ। भाइटीकाको दिनलाई नेवार समुदायले किजा पूजाका रूपमा मनाउँछन्। नेवार समुदायका केहीले भने हिजो नै किजा पूजा गरेको जनाइएको छ। यसै गरी महोत्तरी सहित सम्पूर्ण मिथिलाञ्चलका दिदी बहिनीहरूले आज आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैया दूज पर्व मनाउँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढ़ाउने बताउनु भएको छ। शंखधर साख्वा प्रतिष्ठानले हिजो मध्यपुर थिमी स्थित शंखधर साख्वा चोकमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढ़ाउने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली ले प्रतिष्ठानका केही जायज माग राज्यको क्षमता अनुसार क्रमशः पूरा गरिने जानकारी दिनुभयो। नेपाल सम्बन्धका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले भाषा, संस्कृति, सभ्यतालाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो।
हाम्रो संस्कृति यो समग्र नेपालको संस्कृति हो। एक ठाउँको संस्कृति पनि यो गैर नेपाली होइन, नेपाली हो। म यहाँको संस्कृतिसँग, यहाँको सभ्यतासँग, यहाँका गीतहरूसँग, यहाँका बाँसुरीका धुनहरूसँग, यहाँका धिमेसँग एक ढंगले भन्ने भने एकाकार भइसकेका छु। यो भाषा, संस्कृति र सभ्यतालाई जोगाउने र अगाडि बढाउने कुरामा म तपाईँहरूको साथमा छु। व्यक्तिगत तवरमा पनि छु र प्रधानमन्त्रीको हैसियतमा पनि छु। पाठ्यक्रममा ऐच्छिक विषयको रूपमा, जस्तो भोजपुरी छ, मैथिली छ, अरू भाषा छ भने नेपाल भाषालाई पनि ऐच्छिक भाषाको रूपमा समावेश गर्न नसकिनु पर्ने कुनै कारण छैन। ऐच्छिक भाषाको रूपमा समावेश गर्न सकिन्छ, त्यसको लागि प्रबन्ध गर्न सकिन्छ। तिनको सम्बन्धमा छलफल गर्ने र राज्यको क्षमता अनुसार तिनलाई क्रमशः पूरा गर्दै जाने कुरामा मेरो ध्यान गएको छ।
सरकारी स्तरमा नेपाल भाषाको संरक्षणका लागि विभिन्न प्रयास भइरहेका तथा त्यस क्रममा रेडियो नेपाल, नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिबाट नेपाल भाषामा समाचार प्रकाशन एवं प्रसारण थालिएको प्रधानमन्त्रीले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शंखधर साखवाले त्यति बेला नै देशभक्ति र राष्ट्रियताको परिचय दिनुभएको बताउनुभयो। मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमी नगरपालिकाले जिल्लाका ऐतिहासिक कला संस्कृति परम्परालाई विश्वभर फैलाउन आगामी पुसमा मध्यपुर महोत्सव आयोजना गर्ने जानकारी दिनुभयो। प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल सम्बत 1100मा शुरू भएको भिन्तुना आन्दोलनबाट ठूलो उपलब्धि हासिल गरे पनि अझै धेरै गर्न बाँकी रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले मध्यपुर थिमीमा 63 वर्ष पुरानो संस्था र नेपाल सम्बन्धका अभियन्ता, भाषा आयोगका सदस्य एवं संचारकर्मी सुरेश किरण मानन्दहरूलाई शंखधर सम्मान प्रदान गर्नुभयो। यसअघि हिजो बिहान नेपाल सम्बन्ध 1145 अवसरमा नेपाल भाषा मंका खल यलको संयोजनमा ललितपुरको मंगल बजारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सम्बन्ध नेपाली माटोको सम्बन्ध भएको बताउनुभयो। यसै गरी नेपाल सम्बन्ध 1145 अवसरमा हिजो मूल समारोह समितिले काठमाण्डुको बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल सम्बन्धलाई कामकाजका भाषाका रूपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साखवाका विषयमा अध्ययन अनुसन्धान र कक्षा 9 र 10 को ऐच्छिक विषयका रूपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ, नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी साक्य, काठमाण्डु महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल लगायतको सहभागिता रहेको थियो। विक्रम सम्बत 2056 मंगसिर 2 गते कृष्ण प्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल सम्बन्धका प्रणेता शंखधर साखवालाई राष्ट्रिय विभूति मान्यता दिएको थियो। यस्तै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले नेपाल सम्बन्धलाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताउनु भएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले हिजो आयोजना गरेको शुभकामना आदान प्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा सभापति देउवाले सरकारलाई समस्या समाधानका लागि पूरापूर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो। सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले 100 दिनमा राम्रो काम गरेको उल्लेख गर्दै सरकारले अझै राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले नेपाल ठूला दुई देशको बीचमा रहेकाले शक्ति सन्तुलन लगायत सबै कुरा ध्यानमा राखेर सरकारले हरेक क्रियाकलापहरू अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो।
हाम्रो सुरुको सरकार छ, काम पनि राम्रै गर्नुभयो, त्यसै कारण चाहिँ नि मलाई विश्वास छ उहाँले चाहिँ नि यस्तै राम्रा कामहरू गर्दै जानुहुनेछ। मलाई थाहा छ, उहाँले बुझ्नुभएको छ यो देश ठुला दुई देशको बीचमा छ, त्यसैले चाहिँ नि शक्ति सन्तुलनको सिद्धान्त पनि उहाँले राम्रो बुझ्नुभएको छ। मलाई विश्वास छ उहाँले सबै कुरा ध्यानमा राखेर अगाडि बढ्नुहुनेछ आउँदो दिनहरू।
सभापति देउवाले आलोचनाहरूका सम्बन्धमा तथ्यपरक भएर सरकारले ध्यान दिने र आफूले पनि प्रधानमन्त्री ओलीलाई प्रोत्साहन गर्ने भन्दै सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कांग्रेसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै गरिरहेको बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। हिजो पर्सा कारागार कार्यालय वीरगंजको निरीक्षण गर्नुहुँदै मन्त्री यादवले कैदी बन्दीहरूको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने बताउनुभयो। उहाँले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, जीर्ण पूर्वाधार र विद्युत समस्याको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो। वीरगंज महानगरका प्रमुख राजेश मान सिंहले कारागार सुधार गर्नका लागि महानगरले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भारतको पंजाब राज्यबाट बढ्ने नाका हुँदै घर फर्किरहेको हुन्डाई कार र रोडवेज बस एक आपसमा ठोकिँदा उनीहरूको मृत्यु भएको हो। आज बिहान भएको दुर्घटनामा पनि कपिलवस्तु बाढगंगा नगरपालिका 9 बर्दहवाका दिनेश बेलवासी र गैडाकोट नगरपालिका वडा नम्बर 6का अनिल सापकोटाको निधन भएको प्रहरीले जनाएको छ। अछामको ढकारी गाउँपालिका 1 राउला सैनमा ट्र्याक्टर दुर्घटना हुँदा 7 घाइते भएका छन्। पराल लोड गरेको ट्र्याक्टर पल्टिँदा 7 घाइते भएको र घाइतेलाई उपचारको लागि ढकारी स्वास्थ्य चौकी लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो। यति बेला प्राय सबैजसो नेपालीहरूका घरमा दीपावली गरेर तिहार मनाइँदैछ, तर असार तेस्रो साता आएको भारी वर्षाका कारण कञ्चनपुरका बाढ़ी पीड़ितहरूको बस्तीमा भने दीपावलीको कुनै रमझम छैन। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
तिहारको यो समयमा गाउँघरतिर आँगनबारीमा सयपत्री मखमली र गोदावरी फूल ढकमक्क फुलेका छन्। गाउँघरमा यति बेला देउसी र भैलीको रौनक समेत त्यत्तिकै छ। साँझ परेपछि झिलिमिली बत्ती बालेर शहरदेखि गाउँसम्मै दीपावली मनाइँदैछ। तर यसै वर्ष असार तेस्रो साताको निकै भारी वर्षासँगैको बाढ़ीले विस्थापित बनेका कञ्चनपुरका बाढ़ी पीड़ितहरूको बस्तीमा भने चाडपर्व मनाउने भन्दा पनि साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ। बेलडाणीका बाढ़ी पीड़ित खगेश्वरी देवी साहु।
हुने खानेको हो तिहार, हामीलाई त अहिले साल के तिहार, के चाड पर्व, के दशैं, केही पनि छैन। छाक टार्न गाह्रो छ त, हामी तिहार कसरी बनाउने?
असार 22, 23 र 24 गतेको भारी वर्षाका कारण कञ्चनपुरका 70% भूभाग जलमग्न भए। उक्त समयमा बाढ़ीले मानव बस्ती सँगै सड़क, कलभट, नहर, तटबन्ध, विभिन्न संघ संस्थाका भवन लगायतका भौतिक पूर्वाधारहरूमा ठूलो क्षति पुर्यायो। बाढ़ीले खेतमा लगाएको खेतीबाली, घरभित्र भण्डारण गरिराखेको अन्नबालीदेखि गोठका पशु चौपायासम्मको क्षति गर्यो। बाढ़ीबाट बढ़ी प्रभावित बेलडाणी र दोधरा चाँदनीका बस्तीहरूमा बाढ़ी पीड़ितहरू दात्रे निकायले दिएको राहतकै भरमा जेन तेन छाक टारिरहनु भएको छ भने आफ्ना झुपड़ी, शौचालय र पानीधारा पुनर्निर्माण गर्दै हुनुहुन्छ। बेलडाणीका बाढ़ी पीड़ित भागरथी कामी र दोधरा चाँदनीका बाढ़ी पीड़ित रूपा सुनार।
रोपिया थियो त्यो पनि गयो, घर पनि बगाया थियो, सब फुटिया थियो। बाढ़ साढ़ हालेर लिप लाभ गर्न पालिको देवाली सेवाले त्यसै छ। अर्को पालि के भएपछि बनाउला, राहत साहत मिल्या थियो, त्यसैले खाना पिना भया छ।
बाढ़ीले चाहिँ धेरै समस्या गर्यो। भित्रको अब अन्नदेखि लगाएर बाहिरको अन्न केही पनि राखेन। कमाने मान्छे पनि घरमै यताउता काम व्यवस्थामा लागिरहनु भएको छ। एकचोटि पहिलाको जस्तो दिपावली चाहिँ नहुने भयो।
बाढ़ीबाट बढ़ी प्रभावित बस्तीलाई नै कम जोखिम भएको सुरक्षित स्थानमा सार्ने आश्वासन पाउनु भएका बाढ़ी पीड़ितहरूले यी 4 पर्खाइमै बिताउनु पर्यो। दोधरा चाँदनीका अर्का बाढ़ी पीड़ित मान बहादुर सुनार।
हामीलाई यति आश दिया छन् कि तपाईँहरूलाई यहाँदेखि उठाएर बस्ती हामी पारिराख्छौँ, त्यो बाहेक अरू अब सहयोग त केही मिलेको छैन। यो खालि एउटा मन राख्नको मात्रै कुरा, फर्केर आउनु भयो त, अहिलेसम्म आउनु पर्थ्यो त। बाढ़ी पीड़ित भएको यत्रो भयो, डुबान त सबले देखेको त हो, किन फर्केर आउनुहुन्न?
उक्त भारी वर्षाको बाढ़ीले कञ्चनपुर जिल्लामा 5 ज्यान गुमाउनु परेको थियो भने नगद माल सामान, भौतिक तथा कृषि र पशुको क्षति गरी ₹1,56,00,00,000 बराबरको क्षति मूल्याङ्कन गरिएको छ। हरिशचन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
सुनसरी जिल्लाको कोशी गाउँपालिका 7 हरिपुरबाट 340 किलोग्राम गाँजा सहित एक ट्रक नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा गाँजा सो परिणाम बमोजिमको गाँजा सहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिमिल सिन्हाले जानकारी दिनुभयो। साहित्य सदन नेपालले साहित्यकार केदारमान बेथितको नाममा स्थापित यस वर्षको बेथित साहित्य सम्मान साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ। साहित्यकार विजय चालिसेका दर्जनौं साहित्यिक कृति प्रकाशित भइसकेका छन्। हालै वहाँको वैदिक दर्शनमा आधारित युग सन्धि उपन्यास सार्वजनिक भएको छ। नेपालमै पहिलो पटक सुन्दर पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने भएको छ। पोखरामा विगत छ वर्षदेखि हट इयर बेलुन सञ्चालन गर्दै आएको बेलुन नेपालको आयोजनामा आगामी डिसेम्बर अन्तिम साता महोत्सव तयारी गरिएको छ। डिसेम्बर 24 तारीकबाट शुरू हुने 9 दिने महोत्सव जनवरी 1 तारीक अंग्रेजी नयाँ वर्षका दिन समापन हुनेछ। महोत्सवको संयोजक सुरेश तण्डुकारले नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बेलुन महोत्सव सफल बनाउन तीव्र तयारी भइरहेको जानकारी दिनुभयो। सिराहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सड़क अन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ। कमला नदीको पुल भत्केपछि नदी पार गर्न समस्या भएपछि सिराहा नगरपालिकाले उक्त पुल निर्माण गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणमा परि कम्तीमा 55 जनाको मृत्यु भएको छ। घटनामा अन्य 192 जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायलले जारी राखेको नरसंहारका कारण हालसम्म गाजामा 43,314 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने 1,00,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। यसैबीच उत्तरी गाजामा पहुँचको अभाव, तीव्र आक्रमण र पटक पटकको निकासी आदेशका कारण गत अक्टोबरबाट स्थगित भएको पोलियो खोप अभियानको तेस्रो चरण हिजोबाट शुरू भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओ र संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले जारी गरेको संयुक्त विज्ञप्तिका अनुसार परिवारलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन र अभियान गतिविधिहरू आयोजना गर्न असम्भव भएपछि अभियान स्थगित भएको थियो। यसै गरी इजरायलले लेबनानको बेक्का उपत्यकामा रहेका 25 भन्दा बढ़ी शहर र गाउँहरूमा व्यापक हवाई आक्रमण गरेको समाचार छ। घटनामा 30 भन्दा बढ़ी मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। बेलायतको कन्जर्भेटिभ पार्टीको नयाँ नेतामा केमी बेडनक चयन हुनुभएको छ। दलको नेता बनेपछि उहाँले बेलायतका मतदाताको विश्वास जित्न पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने प्रतिबद्धता जनाउनुभयो। 44 वर्षकी केमी ब्रेक्सिटको कड़ा समर्थक हुनुहुन्छ। उहाँ आप्रवासी मुद्दा र तेस्रो लिंगी समुदायका अधिकारहरूमा खुला विचार र कड़ा अडानका लागि परिचित हुनुहुन्छ। यसअघि यो पद बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकसँग थियो। उहाँको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले पछिल्लो निर्वाचनमा खराब प्रदर्शन गरेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
दीपावली तथा तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसीपीबाट सुक्खा फलफूल, भाई मसला लगायत झण्डै 2,15,00,000,000 बराबरका नेपाल भित्रिएको छ। तिहारलाई लक्षित गर्दै त्यस नाकाबाट झण्डै 1,70,50,00,000,000 मूल्य बराबरका ड्राई फ्रुट चकलेट आयात भएको छ भने केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै 44,50,00,000,000 मूल्य भन्दा बढ़ीको भित्रिएको छ। नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटली, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, अमेरिका लगायतका मुलुकबाट ड्राई फ्रुट्स आयात हुने गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो। सरकारले रुग्ण तथा लामो समयदेखि बन्द रहेका सरकारी उद्योग तथा संस्थानलाई निजी क्षेत्रको संलग्नतामा सञ्चालन गर्नका लागि आवश्यक प्रारम्भिक प्रक्रिया शुरू गरेको छ। त्यसका लागि नेपाल सरकारको निजीकरण समितिको बैठकले त्यसको आवश्यक अध्ययन गरी सुझाव दिनका लागि प्रक्रिया अघि बढ़ाएको छ। रुग्ण भएका र चल्न नसकेका संस्थानहरू जो सञ्चालनको सम्भावना रहेका छन् तिनीहरूको व्यवस्थापन निजी क्षेत्रलाई दिने तर कुन मोडालिटीमा दिने र कसरी सञ्चालन गर्ने भन्ने बारेमा पहिला ती उद्योग तथा संस्थानहरूको वर्गीकरण सरकारले गर्ने भएको छ। त्यसपछि विज्ञहरूको टोलीले अध्ययन गरेर वास्तविक अवस्था पत्ता लगाएर मात्र प्रक्रिया अघि बढ्ने अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाका प्रमुख दीर्घराज मैनालीले बताउनुभयो।
निजी क्षेत्रको साझेदारीमा विभिन्न त्यस्ता चाहिँ बन्द भएका रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थानहरू सञ्चालन व्यवस्थापन गर्न सकिने रहेछ र त्यसले उत्पादन, रोजगारी र आर्थिक विकासमा सघाउ पुग्ने अवस्था छ भने त्यसलाई कुनै न कुनै रूपमा उपयोग गर्नुपर्छ भन्ने छ भने सार्वजनिक संस्थानका नाममा भएका सम्पत्तिहरू चाहिँ राज्यले नै राख्ने र त्यसलाई बिक्री चाहिँ नगर्ने र त्यसलाई सञ्चालन व्यवस्थापन गर्नको लागि भाडामा लिजमा दिएर त्यस्ता उद्योगहरू चाहिँ त्यस्ता संस्थानहरू निजी क्षेत्रको संलग्नतामा सञ्चालन व्यवस्थापन गर्न सकिन्छ भने गर्ने भन्ने चाहिँ नीतिका साथ अगाडि बढेको छ।
सरकारले विभिन्न 8 उद्योग तथा संस्थानहरूको अध्ययन गरी व्यवस्थापन निजी क्षेत्रलाई कुन प्रक्रियाबाट दिने भनेर त्यसको वर्गीकरण गर्ने निर्णय गरेको छ। तिहार पर्वका यसका लागि मुस्ताङबाट 4,000 भेडा चेङ्रा बिक्री भएका छन्। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारका लागि कार्तिक महिना प्रारम्भ भएदेखि 4,080 भेडा चेङ्रा बिक्री भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ। केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार यसपालिको दशैं पर्वका लागि 8,000 भेडा चेङ्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ भेडा चेङ्रा मात्र बजारमा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो। कर्णालीमा उत्पादित टिमुरको माग युरोपबाट आउन थालेको छ। कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले कृषकलाई प्राविधिक तथा आर्थिक सहयोग गरेपछि कर्णालीको टिमुरले अन्तर्राष्ट्रिय बजार पाउन थालेको हो। अहिले प्रदेशका सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका जिल्लाका कृषकले उत्पादन गरेको टिमुरको माग भारत लगायत युरोपेली मुलुकका साथै जापान, दक्षिण कोरिया, अमेरिकाबाट आउन थालेको छ। ती देशका विशेष गरी नेपाली रेस्टुरेन्ट र डिपार्टमेन्टल स्टोरहरूमा टिमुरको माग आउने गरेको जडीबुटी व्यवसायी रमेश ओलीले बताउनुभयो। कर्णालीबाट मात्रै वर्षेनी करिब 15 करोड़को टिमुर भारत लगायत विभिन्न तेस्रो मुलुकमा निर्यात हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राम मनोहर शाहले बताउनुभयो। तनहुँको आबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको हाट बजार स्थानीय कृषि उपज बिक्रीका लागि प्रभावकारी थलोको रूपमा विकास भएको छ। कृषकहरूले प्रत्येक शुक्रबार आफूले उत्पादन गरेका कृषि उपज बिक्री वितरणका लागि हाट बजारमा ल्याउने गरेका छन्। आबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले हाट बजारले कृषक र उपभोक्तालाई जोड्ने काम गरेको बताउनुभयो। हाट बजारमा स्थानीय दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय समेत गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनलबाट बाहिरिएको छ। शनिबार भएको खेलमा नेपाल श्रीलंकासँग 40 रनले पराजित भएसँगै क्वार्टर फाइनलबाटै बाहिरिएको हो। हङकङको मिशन रोड क्रिकेट मैदानमा भएको क्वार्टर फाइनल खेलमा श्रीलंकाले दिएको 124 रनको लक्ष्य पछ्याएको नेपालले 5 ओभरमा सबै विकेट गुमाउँदै 83 रन मात्र बनाउन सक्यो। नेपालका लागि रसिद खानले सर्वाधिक 55 रन बनाए। उनले 18 बलमा 8 छक्का र 1 चौका प्रहार गरे। यस्तै नारायण जोशीले 13 रन बनाए। बलिङतर्फ श्रीलंकाका लागि थरिन्दु रत्ननायके र लाहिरू सम्राखुनले 2-2 तथा धनञ्जय लक्सन र कप्तान लिहुरु मधुसनकाले 1-1 विकेट दिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित 6 ओभरमा 2 विकेट गुमाउँदै 123 रन बनाएको थियो। श्रीलंकाका लागि सदन विराकोडीले 14 बलमा 5 छक्का र 4 चौकाको मद्दतमा 50 रन बनाए। यसै गरी कप्तान लिहुरु मधुसनकाले अभिजित 31, लाहिरु सम्राखुनले अभिजित 22 र थनुका डबारेले 18 रन बनाए। बलिङतर्फ नेपालका लागि नारायण जोशी र प्रतिश जीशीले 1-1 विकेट लिए। यसअघि समूह चरणको खेलमा भने नेपालले इंग्ल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो। यस्तै हङकङ सिक्सेस क्रिकेटको क्वार्टर फाइनलमा पराजित नेपालले प्लेट सेमी फाइनल खेल्ने भएको छ। हङकङ सिक्सेसको नियमअनुसार नेपालले प्लेट सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईसँग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार बिहान 8 बजे शुरू हुनेछ। ताप्लेजुङको सिरिजंगा गाउँपालिका स्थित खेवाङमा सम्पन्न खेवाङ गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि फेदाङ स्पोर्टिङ क्लबले जितेको छ। पाँच थरको कुम्माएक गाउँपालिकालाई 4-1 गोल अन्तरले पराजित गर्दै सिरिजंगा गाउँपालिका 5 फेदाङले उपाधि जितेको हो। तिहारको अवसरमा खेवाङ स्पोर्टिङ क्लबले आयोजना गरेको 7 संस्करण अन्तर्गतको प्रतियोगिताको उपाधि जितसँगै फेदाङले 1,51,111 रूपियाँ राशिको नगद पुरस्कार सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको कुम्माएक गाउँपालिकाले 1,01,111 रूपियाँ नगद र ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब बाँकी खेल समाचार। यसैबीच आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग 37 रनले पराजित भएको छ। ग्रान्ड ट्रियरी क्रिकेट रंगशाला डलासमा जीतका लागि 282 रनको लक्ष्य पक्ष्याएको नेपाल 49.5 ओभरमा 244 रनमा अल आउट भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाउँदै 281 रन बनाएको थियो। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग 3 विकेटले पराजित भएको थियो। नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। नेपाल लीग 2 11 खेलमा 2 जित र 8 हारसहित 5 अंकका साथ सातौं स्थानमा रहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरही कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:16 भयो भने सूर्यास्त भरे साँझ 5:19 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीहरूको दोस्रो ठूलो चाड़ तिहार अन्तर्गत मुख्य दिन आज दिदी बहिनीबाट दाजुभाइको दीर्घायु सुख तथा समृद्धिको कामनाका साथ भाइटीका लगाइँदै नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। वर्तमान सरकारलाई पार्टीका तर्फबाट कुनै किसिमको अवरोध नहुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा जानकारी। इजरायलले गाँजा क्षेत्रमा जारी राखेको आक्रमणमा परि कम्तीमा 55 जनाको मृत्यु 100 भन्दा बढ़ी घाइते र आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग 37 रनले पराजित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।